इसके बरक्स एक दूसरा गिरोह महरूम। अल्लाह ताला उनका जिक्र करते हैं, इन्नल्लज़ीना कफरू सवाउन अलैहिम अनज़रतहुम अम लम तुनज़िरहुम ला युमिनून। जिन लोगों ने इन बातों को तस्लीम करने से इनकार कर दिया, इनके लिए यकसा है ख्वाह तुम इन्हें खबरदार करो या ना करो, बहरहाल वो मानने वाले नहीं। अल्लाह ने इनके दिलों और इनके कानों पर मोहर लगा दी और इनकी आंखों पर पर्दा पड़ चुका है, वो सख्त सजा के मुस्तहिक हैं। ये दूसरा गिरोह है, बिल्कुल अपोजिट कुफर। कुफर क्या है? डिसबिलीव। इसको अगर आप रूट में जाके देखें ना, टू कवर, ना शुक्रापन, अनग्रेटफुल पर्सन। काफिर कौन होता है? जिसको अल्लाह की कायनात नहीं दिखती। कायनात दिखती भी है तो कायनात बनाने वाला नहीं दिखता। काफिर कौन है? अल्लाह की नेमतों को पाकर छुपाने वाला, अल्लाह की नेमतों को पाकर उसकी नशुक्री करने वाला। कुछ लोग इस हद तक स्टबन हो जाते हैं, आप देखें जमीनों आसमान में घूमते फिरते हैं लेकिन उनको हिदायत नसीब नहीं होती। मैंने और आपने ऐसे लोगों के लिए दुआ करनी है। अबू जहल ऐसे ही काफिर था, उत्बा शैबा रबिया ऐसे ही काफिर थे जिनका नसीब बदर का कुआं बना। आज भी ऐसे लोग हैं। हमने तड़पना तो है, ख्वाहिश तो रखनी है, कोशिश तो करनी है। इसके बाद आप देखिएगा आयत नंबर 8 से 20 तक मैं इकट्ठा पढ़ूंगी। ये हिदायत के एतबार से तीसरा गिरोह है और वो कौन से? ना काफिर ना मुसलमान, बीच बीच के लोग। आप इसका नाम जो मर्जी रख लें। कुरान क्या कहता है? वमिनन्नासि मन यकूलु आमन्ना बिल्लाहि वबिल यौमिल आखिर। बास लोग ऐसे भी हैं जो कहते हैं हम अल्लाह पर और आखिरत के दिन पर ईमान लाए। किस चीज का इकरार नहीं कर रहे? नोट कीजिए, तीन बिलीफ शुरू में लाजिम होते हैं, ईमान बिल्ला, ईमान बिर रसूल और ईमान बिल आखिरा। यहां लिख लीजिए, मुनाफिक का मसला रसूल है, ईमान बिल्ला भी है, ईमान बिल आखिरा भी है, ईमान बिर रसूल नहीं है। क्यों? क्योंकि रसूल पर ईमान लाकर इंसान दुनिया के साथ अपडेटेड नहीं रहता। मुनाफिक को सबसे मुश्किल रसूल के तरीकों पे चलना लगता है। वो कहते नहीं, वेस्टर्न स्टाइल चल ही नहीं सकता रसूल के साथ, सॉरी नो कोऑर्डिनेशन, वेवलेंथ नहीं मिलती, लिहाजा रसूल को एग्जेम्प्ट करो और अपनी मर्जी की मनमानी तफसीरें कर दो दीन की। अल्लाह ताला कहते हैं ऐसे लोग कौन है? हालांकि दर हकीकत वो ईमान वाले नहीं, खुद को कहते हैं लेकिन है नहीं है। वो अल्लाह और ईमान लाने वालों के साथ धोखाबाजी कर रहे हैं मगर दरअसल वो खुद अपने आप ही को धोखे में डाल रहे हैं और इन्हें इसका शऊर भी नहीं। नोट करिए, हाईलाइट करना चाहें तो करें, मुनाफिक की अलामतें, बेशौरापन। मुनाफिक का सबसे बड़ा रोग पता क्या है? उसको पता ही नहीं होता कि मैं मुनाफिक हूं। और मैं जब भी साइड पे आती हूं तो मैं खुद से पूछती हूं, शायद मैं भी मुनाफिक हूं और मुझे पता ही ना हो। अल्लाह बचा के रखे। अल्लाहुम्मा तहिर कल्बी मिनन निफाक व अमली मिनर रिया व लिसानी मिनल कज़ब व आयुनी मिनल खियानत। कि अल्लाह मैं अपने दिल को तेरे सामने रख के दुआ करती हूँ, क्या कि मेरे दिल को निफाक से पाक कर दे। और इनके दिलों में एक बीमारी है जिसे अल्लाह ने और ज्यादा बढ़ा दिया। ये कौन सी बीमारी है? कुफर की, निफाक की, शक शुबे की। आखिरत आनी कोई नहीं है, ऐसे ही हम दुनिया जाया करें। वहम की बीमारी होती है। देखिए हदीस से पता चलता है कि दिलों की तीन किस्में हैं। एक होता है कल्बे सही, जिंदा दिल, एक है मुर्दा दिल और एक है बीमार दिल। जब दिल सही होगा ना, ये मोमिन का दिल होता है, पहली पांच आयतों में हम पढ़ चुके। इसकी अलामतें क्या होती हैं? नंबर एक, जिंदा होता है। अब आप अपने लिए इसको बाद में नोट कीजिएगा कि क्या मेरा दिल सही है। लिस्ट बन सकती है पूरी आपकी उंगलियों पे। जिंदा दिल जागता है, सेहतमंद दिल होशियार होता है, तड़पने वाला होता है, दर्दमंद होता है, रहम वाला होता है, शऊर होता है, वॉन करता है, लोगों की हिदायत का हरीस होता है, अल्लाह से पक्का ताल्लुक रखता है। सही दिल हो तो मायूसी जिंदगी में नहीं होती, वक्त को जाया नहीं किया जाता, फोकस्ड होता है, इबादत का हरीस होता है, रब की याद से सुस्त नहीं होता, ताल्लुक बिल्लाह को काटता नहीं है दुनिया की वजह से, दुआएं कबूल हो ना हो अल्लाह से मांगता है। ये सारी चीजों को सामने रखिए कि सही दिल वाला मोहसिन होता है, प्लान्ड होता है, टाइम को मैनेज करता है। जब दिल बीमार होता है, शक सबसे पहली बीमारी, शक आएगी। आप इस किताब को सीख रहे हैं, आप कल भी आएंगे, आप रोज आएंगे, वक्त से पहले भी आएंगे और अल्लाह ना करे कोई मजबूरी होगी तो आप तड़पेंगे, लेकिन अल्लाह ना करे एक लम्हे के लिए शक का एक बीज पड़ जाए ना, ये क्या पढ़ने लग गई मैं, नहीं बहुत मुश्किल हो जाएगा, अमल करना पड़ेगा। वो आज के दौर में पढ़ना और पता नहीं क्या पढ़ रहे हैं, तो आप देखिएगा कि पूरी ख्वाहिश के बावजूद आप कल नहीं आ सकेंगे। कोई ऐसी रीजन बन जाएगी कि रुक जाएंगे। वजह क्या है कि इंसान अधूरे दिल के साथ अल्लाह की किताब नहीं पढ़ सकता। तो फी कुलूबिहिम मरदुन, इन बीमारियों का इलाज करना है। दुनिया के बदले में आखरत को तरजीह देने की बीमारी होती है कुलक, बेचैनी, डिप्रेशन और एक किस्म की फ्रस्ट्रेशन। और आज देखिए क्या क्या नाम है, खाते पीते लोगों को गम है, सब कुछ है लेकिन खुशी नहीं। ये बीमारियां हमारे दिल की जिंदगी अल्लाह की याद से है। अल्लाह के नबी के हदीस से पता चलता है कि मच्छर के डंक की तरह शैतान अपनी थोथनी हमारे दिल पे रखता है। जरा से हम गाफिल होते हैं ना, अल्लाह की याद से जाके डस लेता है। तो हमने अपने दिल को बीमारियों से बचाना है। और आप देखिए कि जब दिल का मरीज कोई हो, अल्लाह ना करे हार्ट पेशेंट, तो क्या करता है, रोज दवा खाता है ना। कुछ लोगों को हर वक्त एक गोली अपने पास रखनी पड़ती है, वो जुबान के नीचे रखते हैं। जब वो दिल बीमार हो तो आपको ज़ाहरी तौर पे डिस्प्रीन और एस्प्रीन पानी में घोल के पीनी है ना। इसी तरह जब कल्ब बीमार हो, कल्ब कहते हैं अंदर से रूहानियत, तो कल्ब बीमार कल्ब का इलाज है कुरान है। अल्लाह ताला कहते हैं ये किताब दिलों का इलाज करती है। और आगे आप बहुत कुछ सुनेंगे, ये थीम आयत भी लिखी हुई है नूरुल कुरान के पे, या अय्युहन नास क़द जाअतकुम मौइज़तुम मिन रब्बिकुम। और एक लेक्चर भी है बाहर, कुरान मेरे दिल की बहार, उसका भी यही टॉपिक है कि कुरान मुर्दा बीमार दिलों का इलाज करता है। तीसरी किस्म का दिल मुर्दा है, ये काफिर का दिल था जिसका जिक्र पड़ चुके। बीमार को दवा अच्छी नहीं लगती, वो खाना नहीं चाहता। इसी तरह दिल में निफाक की बीमारी आती है तो कुरान की डोज लेने को दिल नहीं करता, टू मच लगता है, थक जाता है। अल्लाह सुबहान तआला कहते हैं इनको इनके हाल पे छोड़ दो। और क्या अलामत है मुनाफिक की, फरमाया وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ। और जब कभी इनसे कहा गया कि जमीन में फसाद बर्पा ना करो, तो उन्होंने यही कहा कि हम तो इसलाह करने वाले हैं, खबरदार हकीकत में यही लोग मुफलिस हैं मगर शऊर नहीं। इसको भी हाईलाइट कर लें, मुनाफिक कौन होता है, जो इसलाह के नाम पर फसाद फैलाता है। अक्सर लोगों से सुना है, कहते बड़े ही सबक आमोज अफसाने होते हैं, फलां फिल्म से मैंने बहुत कुछ सीखा, और ऐसी चीजें कि काम वो अच्छा करने की नियत करते हैं लेकिन तरीकाकार गलत इख्तियार करते हैं। तो फसाद क्या है कि दुनिया में अल्लाह की मर्जी को हटा देना, और जितना ज्यादा अल्लाह की मर्जी को जिंदगी से निकालेंगे उतनी शैतान की मर्जियां जरूर आएंगी। याद रखिए, हम एक के करीब होते हैं ना तो दूसरे से दूर होते हैं, जब हम अल्लाह के करीब होंगे ना तो शैतान से दूर होंगे। जितना शैतान के करीब होते जाएंगे रब से भी दूर हो जाएंगे। अल्लाह सुबहान तआला ऐसे ही लोगों को कहते हैं कि ये झूठ बोलते हैं, और ऐसे लोग मतलब इस्लाह के नाम पे फसाद का काम करते हैं, खबरदार हकीकत में यही लोग मुफसिद हैं मगर इनको शऊर नहीं। वइज़ा क़ीला लहुम आमिनू कमा आमना नास, और जब इनसे कहा जाता है कि उस तरह ही मान लो जैसे दूसरे लोग ही मान लाए, तो उन्होंने यही जवाब दिया, क्या हम बेवकूफों की तरह ही मान लाए। इसको हाईलाइट करें, सच्चे मुखलिस मोमिनों को मुनाफिक बेवकूफ समझते हैं। आज हैं से ये मौलवी, ये मुल्ला, ये दाढ़ी वाले, ये फनेटिक, ये एक्सट्रीमिस्ट, आज भी देखिए लोगों ने ये नाम गाली बना दिए। तो मुनाफिक कौन होता है, जिसको सच्चे मोमिन बेवकूफ लगते हैं। खबरदार हकीकत में तो ये खुद बेवकूफ हैं मगर ये जानते नहीं। जब ये अहले ईमान से मिलते हैं तो कहते हैं हम ईमान लाए, और जब अलहदगी में अपने शैतानों से मिलते हैं तो कहते हैं कि असल में तो हम तुम्हारे साथ हैं। डबल स्टैंडर्ड्स, चलो तुम उधर को हवा हो जिधर की, वो कहते हैं ना कि जैसा देश वैसा भेस। अच्छा फिर वहां क्या कर रहे थे, लोग पूछेंगे, अच्छा मस्जिद में क्या कर रहे थे, आप ये कुरान की क्लास में क्या कर रहे थे, कहा और इन लोगों से तो हम महज मजाक कर रहे थे। मुनाफिक का हाल क्या है, वो नेकियां भी करना चाहता है, गुनाह नहीं छोड़ना चाहता, वो जन्नत में भी जाना चाहता है लेकिन दुनिया को भी जन्नत साथ लेकर चलना चाहता है। अल्लाह ताला कहते हैं ऐसे लोग दीन का मजाक बना लेते हैं, अल्लाह इनसे मजाक कर रहे हैं और इनकी रस्सी को दराज किए जा रहे हैं, और ये अपनी सरकशी में अंधों की तरह भटकते चले जा रहे हैं। उलाइक अल्लज़ीन अश्तरौ अद्दलालत बिल हुदा, ये वो लोग हैं जिन्होंने हिदायत के बदले गुमराही खरीद ली। लेकिन फायदा होगा, फमा रबीहत तिजारतुहुम वमा कानू मुहतदीन, मगर ये सौदा इनके लिए नफा बख्श नहीं और ये हरगिज सही रास्ते पर नहीं। हाईलाइट कर लीजिए, हिदायत और गुमराही दो चैनल्स हैं और इनका रिमोट आपके हाथ में, जो बटन दबाएंगे उधर चल पड़ेंगे। एहदिनस सिरातल मुस्तकीम, दिल से मांगेंगे, दिन ब दिन हिदायत आपके करीब आती जाएगी, और अगर आपने हिदायत को पीछे डाल दिया तो गुमराहियां आपके पीछे लग जाएंगी। कितने खुशकिस्मत थे हम मुसलमान कि अल्लाह ने हमें मुसलमान घर में पैदा किया। امت وسط بنایا. خیر امت کہا، لیکن اگر آج ہم اس اسلام پہ عمل کرنے کی بجائے غیروں سے راستے معلوم کرنے لگیں تو بتائیے ہدایت چھوڑ کے گمراہی تو نہیں ہے؟ بچے کی عادت ہوتی ہے، بچے کو آپ زرکون یا ڈائمنڈ دکھائیں اس کو فرق نہیں لگے گا، وہ زرکون لے لے گا. کینڈی اور آپ ڈائمنڈ دیں گے نا تو کینڈی پکڑے گا، ڈائمنڈ نہیں پکڑے گا. اللہ ہی کے ہاتھ میں سب کچھ، دنیا بھی آخرت بھی. دنیا لینی ہے، آخرت کی قیمت پہ نہیں لینی انشاءاللہ تعالی. اب دو مثالیں ہیں نفاق کی، ان کی مثال ایسی ہے جیسے ایک شخص نے آنکھ روشن کی، جب اس نے سارے ماحول کو روشن کر دیا تو اللہ نے ان کا نور بصارت سلب کر دیا اور انہیں اس حال میں چھوڑ دیا کہ تاریکیوں میں انہیں کچھ نظر نہیں آتا، یہ بہرے ہیں، گونگے ہیں، اندھے ہیں. اب یہ نہ پلٹیں گے، یعنی نبی صلی اللہ علیہ وسلم کی صورت میں ہدایت کا ایک نور چمکا تھا مکہ والوں کی زندگی میں، لیکن انہوں نے اس سے فائدہ نہیں لیا. مدینہ والوں کے پاس آئے تو منافقوں نے ان سے فائدہ نہ اٹھایا، تو گویا کہ ان کو اسلام اچھا نہ لگا، اللہ نے ان کو نکال دیا. اور ایک اور مثال، یا پھر ان کی مثال یوں سمجھو کہ آسمان سے زور کی بارش ہو رہی ہے اور اس کے ساتھ اندھیری، گھٹا اور کڑک اور چمک بھی ہے. یہ بجلی کے کڑاکے سن کر اپنی جانوں کے خوف سے کانوں میں انگلیاں ٹھونس لیتے ہیں. واللہ محیطم بالکافرین، اور اللہ تعالیٰ ان منکرین حق کو ہر طرف سے گھیرے میں لیے ہوئے ہیں. جیسے بلی کبوتر کو دیکھے یا کبوتر بلی کو دیکھ کے آنکھیں بند کرے تو بچ جائے گا، اسی طرح یاد رکھیے گناہ کر کے انسان اللہ کی پکڑ سے نہیں بچ سکتا، اس کے لیے اللہ کے دامن رحمت میں آنے کی ضرورت ہے. قریب ہے چمک سے ان کی حالت یہ ہو رہی ہے گویا ان قریب پچھلی ان کی بصارت چک لے جائے، جب ذرا کچھ روشنی انہیں محسوس ہوئی تو اس میں کچھ دیر چل لیتے ہیں اور جب ان پر اندھیرا چھا جاتا ہے تو کھڑے ہو جاتے ہیں. اللہ چاہتا تو ان کی سماعت اور بصارت بالکل ہی سلب کر دیتا، یقیناً وہ ہر چیز پر قادر ہے. یہاں پہ ہدایت کے اعتبار سے تین گروہ پورے ہوئے، مومن، متقین، کافرین اور منافقین. میں یہاں تھوڑی سی آپ کی مدد کرنا چاہوں گی. جب ہم نیا نیا سفر شروع کرتے ہیں نا قرآن کا، ایک دم ہمیں اتنی چیزیں ملتی ہیں تو شک کیا ہونے لگتا ہے کہ میں منافق ہوں. تو میں آپ سب کو اللہ تعالیٰ پہ نظر لگا کے، میں آپ میں سے زیادہ کو جانتی بھی نہیں، یہ تسلی دینا چاہوں گی کہ آپ میں سے کوئی منافق نہیں ہے انشاءاللہ. کیونکہ منافقوں کا دل قرآن میں ایسے نہیں لگتا جیسے آپ کا لگا ہوا ہے. آج آپ کا پہلا دن ہے اور آپ بالکل ویسے ہی سن رہے ہیں جیسے سننا چاہیے ماشاءاللہ. منافق تو نہیں اتنی دیر بیٹھ سکتا. ہاں پھر ہوتا کیا، عمل میں کمی ہے. دیکھیے ایک ہے کمزور ایمان ہونا اور ایک ہے منافق ہونا. ہاں ہم کہہ سکتے ہیں کہ ہم کمزور ایمان والے ہیں، ہم بھٹک جاتے ہیں، ہم دنیا میں پڑھتے ہیں پھر بھولتے ہیں، لیکن اللہ نہ کرے ہم منافق ہوں. انشاءاللہ آگے آپ بہت کچھ سنیں گے، اس لیے ڈپریشن میں نہ جائیں، تھکے نہ، پریشان نہ ہو، یہ نہ سوچیں کہ پتہ نہیں پھر میں ہوں ہی خراب. نہیں ہے، اس کو یوں سمجھیے کہ جیسے ایک بچہ ہے نا، وہ گرو کرتا ہے، شروع میں تھوڑا کھاتا ہے پھر زیادہ کھاتا ہے، پہلے چلتا ہے پھر گرتا ہے پھر بھاگنے بھی لگ جاتا ہے. دین کا سفر ایسے چلنا چاہیے، کل تک عمل نہیں تھا کر لوں گی، آج اچھا کل اچھا. حدیث میں آتا ہے کہ جس کا آج اس کے کل سے اچھا نہیں ہوا وہ تباہ ہو جائے گا. یہ تو ہے بہت اچھا عمل. ہم دین اسلام کو پڑھنے بیٹھے ہیں، اللہ سے کہیں گے اللہ تعالیٰ جو میرے اندر کمی ہے تو میری دور کر دے، یہ تو بہت نیچرل پروسیس. لیکن ایک بچہ بڑا بھی ہو رہا ہو لیکن وہ گرو نہ کرے، مثال ہے کہ ایک 2 سال کا بچہ لیکن کھڑا بھی نہ ہو، 4 سال کا ہو گیا لیکن اس کا ویٹ جو ہے وہ 2 سال کے بچے کو، پھر خطرہ ہوگا. آپ کہتے ہیں اس کی گروتھ رکی ہوئی ہے، تو مومن کی گروتھ رکنی نہیں چاہیے. ہر دن خود سے کہیں کہ کل سے اچھی ہو گئی ہوں الحمدللہ، پوری تو میں اچھی کبھی نہیں ہو سکتی، نیور، وی کینٹ. کوشش کر سکتے ہیں تو انشاءاللہ نہ تو کسی دوسرے کو منافق کہنا ہے نہ خود کو، کیونکہ اسے ڈی موٹیویٹڈ ہو کے امت وسط آج بیٹھ گئی ہے. اتنی باتیں لوگوں سے سنی کہ آگے ہم تو کچھ کر ہی نہیں سکتے، ہم تو ہیں ہی خراب، ہمارے ملکوں ٹھیک ہونے، ہماری سڑکیں ٹوٹی ہوئی، ہمارے گھر ایسے، نیور، سب کچھ ہو سکتا ہے. پہلے اسمائل دے کے اللہ سے کہیں کہ اللہ ہم تیار ہیں، تمہارا ہاتھ تھام لیں. اب دیکھیں پہلی دفعہ اللہ تعالیٰ انسانوں کو آسمان سے پکارتے ہیں، یا ایھا الناس اعبدوا ربکم الذی خلقکم، اے لوگو بندگی اختیار کرو اپنے اس رب کی جو تمہارا اور تم سے پہلے جو لوگ ہو گزرے ہیں ان سب کا خالق ہے. تمہارے بچنے کی توقع اسی صورت سے ہو سکتی ہے، وہی تو ہے جس نے تمہارے لیے زمین کا فرش بچھایا، آسمان کی چھت بنائی، اوپر سے پانی برسایا اور اس کے ذریعے سے ہر طرح کی پیداوار نکال کر تمہارے لیے رزق بہم پہنچایا. بس جب تم یہ جانتے ہو تو دوسروں کو اللہ کا مد مقابل نہ ٹھہراؤ. یہ چاہتا ہے اللہ ہم سے. دیکھیے کتنی کائنات کی خوبصورتیاں اللہ نے بتائی نا، اور اللہ کی طرف آنے کے راستے کی رکاوٹیں بھی اس میں بتا دی. آبا پرستی، خاندان، ہمارے بڑے یہ کرتے تھے، ہم وہ کرتے ہیں. اللہ تعالیٰ ہمیں اس کائنات میں اتنی پیاری چیزیں دے کر کیا کہتے ہیں؟ ڈھونڈو. لوگ کیا کرتے ہیں؟ باہر بھی پھرتے ہیں تو نظریں ان کی اسکرین پہ ہوتی ہیں. کائنات پہ غور و فکر آپ کو اللہ کی اتنی ہی محبت دے گا جتنا اس وقت قرآن پڑھ کے آپ کو اللہ تعالیٰ سے محبت ہو رہی ہے. تو غور و فکر بھی کرنا ہے. کبھی کبھی نکلا کریں، بچوں کو ساتھ لیں، شام میں 10 منٹ بیک یارڈ میں جائیں، کبھی آسمان دیکھیں، کبھی سورج دیکھیں، اور آپ دیکھیے گا کہ اس سے اللہ کی محبت آئے گی. ہم بے جان چیزوں میں رہتے ہیں نا تو انہی کمپنیوں کو چیک کرتے ہیں، یہ چھت کس نے بنائی، یہ پلر کس نے بنائے، یہ شینگلیئر کس نے بنائے. مادہ پرستی. کھلے آسمان کے نیچے جائیں گے آپ کہیں گے ماشاء اللہ کتنا پیارا آسمان ہے. تو کائنات میں رہیں. آج بہت زیادہ جو مندر رہتے ہیں نا بند، ہیٹ نہیں تو اے سی نہیں تو ہیٹ، اور بعض تو دونوں ہی چلا لیتے ہیں بیچ کے موسم میں. ایسا نہیں کرنا، تھوڑا سا ایکسپوز کریں. امت مسلمہ کو بہت ایکٹیو ہونا چاہیے، ایکسرسائزز کریں، اپنے بچوں کو واک سکھائیں، تیرنا سکھائیں، گھڑ سواری سکھائیں، ان کو تیر اندازی سکھائیں، ایکٹیو مسلم بنائیں تاکہ ہم اسٹرانگ نسلیں پیدا کر سکیں. پھر اس کے بعد آپ دیکھیے کہ پہلی چیز اللہ کی بات ہی، اب نبی صلی اللہ علیہ وسلم اور قرآن، پھر جنت اور جہنم کی بات اسی رکو میں آئے گی. فرمایا وَإِن كُنتُم فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا فَأْتُوا بِسُورَةٍ مِّن مِّثْلِهِ. اور اگر تمہیں اس امر میں شک ہے کہ یہ کتاب جو ہم نے اپنے بندے پر اتاری ہے یہ ہماری ہے کہ نہیں، تو اس کے معنی دے ایک ہی صورت بنا لاؤ، اپنے سارے ہم نواؤں کو بلا لو اللہ کو چھوڑ کر، باقی جس کی مدد لینا چاہو، اگر تم سچے ہو تو یہ کام کر کے دکھاؤ، لیکن اگر تم نے ایسا نہ کیا اور یقیناً کبھی نہیں کر سکتے تو ڈرو اس آگ سے جس کا ایندھن بنیں گے انسان اور پتھر، اور جو مہیا کی گئی منکرین حق کے لیے. آپ نے نوٹ کیا ان آیتوں میں کیا بات ہے؟ 1400 سال ہو گئے اس کتاب کو دنیا میں آئے ہوئے، مور دین 1436 ایئرز، آج تک زبر زیر نہیں بدلی. جس رب نے اتنی خوبصورت کائنات بنائی، یہ کیسے ہو سکتا ہے کہ وہ شریعت خوبصورت نہیں بنائے گا؟ اسلامک لاز اتنی ہی خوبصورت ہے جتنی یہ کائنات خوبصورت ہے. آج انسانوں نے کوشش کی، کمیونزم بنا، سوشلزم اور نہ جانے کیا کچھ، سب اپنی موت مر گئے. اسلام کا نظام دنیا میں پیش کریں گے، آپ دیکھیے گا کہ لوگوں کی دعائیں لیں گے. آج دنیا جس تکلیف سے گزر رہی ہے، ہر ایک نے اپنی مرضی کے طریقے اختیار کیے. تو آج ضرورت ہے اس بات کی کہ ہم لوگوں کو اسلام کا فیملی سیٹ اپ دکھائیں، وے آف لیونگ دکھائیں. مجھے جب موقع ملے ٹریولنگ میں، نان مسلم سسٹر ساتھ ہوتی ہیں جبکہ، تو میں بوڑھی خواتین ہوتی ہیں نا، تو ان سے ہمیشہ یہی پوچھتی ہوں بات کرنے میں، آپ کیسے رہتی ہیں، کیا کرتی ہیں، آپ کے بچے. پھر وہ اکثر یہ آہ بھرتی ہیں، وہ کدھر ہیں، وہ تو چلے گئے. پھر میں ان کو بتاتی ہوں، آپ کو پتا ہے کہ مسلمز میں جتنا بندہ اولڈ ہوتا جاتا ہے اتنا قیمتی ہوتا ہے. پھر سب بچے ساتھ رہتے ہیں، پھر گرینڈ سن، گرینڈ ڈاٹ، پھر وہ ایسی ہی آہ بھرتی ہیں. تو میں کہتی ہوں کہ اس کو اسلام کس رستے سے میں سکھاؤں، اس کو فیملی سیٹ اپ سے سکھاؤں. پھر میں اس کو باتوں میں بتاتی ہوں کہ اسلام بچوں کو بہت گائیڈ کرتا ہے، اپنے پیرنٹس کے لیے اچھا کرو. بڑے شوق سے سنتے ہیں. میں نے پھر ایک آدھ دفعہ ایسی بات کسی سے ہو رہی تھی تو میں نے ان سے پوچھا کہ آپ کا کیا خیال ہے، ڈو یو ہیو سم ایکسپیکٹیشنز فرام یور کڈس؟ کہتی وی آل آر ہیومنس، یس وی ہیو ایکسپیکٹیشن، بٹ وی نو دے ول ناٹ کم بیک، وہ کبھی نہیں آئیں گے. ہماری ایک اسٹوڈنٹ ہے تو وہ پہلے اولڈ ہوم میں کام کرتی تھی، تو وہ اتنی دکھی کرنے والی باتیں سناتی تھی. کہتی بوڑھے لوگ آ کے اس ہاسپٹل میں رہتے ہیں، ظاہر ان کو چھوڑ جاتے ہیں، پورے وقت دروازے کو دیکھتے رہتے ہیں، دیکھتے ہی رہتے ہیں شاید کوئی آ جائے. اسی طرح ہماری ایک سسٹر تھی، وہ ہاسپٹل میں تھی، اتنے لوگ ان کو دیکھنے آتے تھے، ہاسپٹل میں دھوم مچ گئی، یہ کون سا مریض ہے جن کو ہر وقت لوگ دیکھتے ہیں. اور انہی کے روم میں ایک اور بوڑھی عورت تھی، تو وہ باتیں کرتی رہتی تھی اپنے بیٹے کی یا کہیں ہے، لیکن وہ کبھی نہیں آتا. اسلام لوگوں کو ایسے دکھائیے. ہم اپنے گھروں کو ٹھیک کر لیں، لوگ خود ٹھیک ہو جائیں گے. اللہ تعالیٰ ہمیں اس میں مدد کرے. پھر اس کے بعد فرمایا وَبَشِّرِ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ أَنَّ لَهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ. اور خوشخبری دے دیجیے ان لوگوں کو، کون؟ جو اس کتاب پر ایمان لائیں اور اس کے مطابق عمل درست کر لیں. کس بات کی؟ ان باغات کی جن کے نیچے نہریں بہتی ہوں گی. ان باغوں کے پھل صورت میں دنیا کے پھلوں سے ملتے جلتے ہوں گے. جب کوئی پھل ان کو کھانے کو دیا جائے گا تو وہ کہیں گے کہ ایسے ہی پھل اس سے پہلے دنیا میں ہم کو دیے جاتے تھے. ان کے لیے وہاں پاکیزہ بیویاں ہوں گی اور وہ وہاں ہمیشہ رہیں گے. ہے نا ایک ریزورٹ، ہسبینڈ وائف، خوبصورتی، کھانا پینا. دنیا میں کتنے دن کا؟ بہت بھی خوشی کی جگہ پہ آپ چلے جائیں تو دھڑکا کیا ہوتا ہے، کتنے دن بعد آئیں گے؟ آپ کے ہسبینڈ اگر پلان کر لیں چھٹیوں میں اس سال کہیں جانے کا، تو وہ کہتے ہیں कितने दिन का प्लान है? वो कहते हैं इससे ज्यादा अफोर्ड नहीं कर सकते, बहुत महंगा होटल है। फिर बच्चे क्या कहते हैं, अब्बू प्लीज एक दिन और, अभी घर नहीं जाना, अभी नहीं जाना। अल्लाह जन्नत में भेज के कहते हैं हम फी हा खा ले दो। देखिए 4 दिन की दुनिया, इमेजिन तो करें। मैं आपसे पूछती हूँ कि माशाल्लाह आप जब से बड़े हुए हैं, आपको बचपन का कोई वो फन याद है जो आपने शुरू में तो किया, बाद में माँ से डांट खाई? खुशी तो खत्म हो जाती है, आज दुनिया में भी खत्म हो गई। जिस काम के बाद घर में आके डांट पड़नी होती है, पहले ही रंग उड़ रहा होता है। हम कहते हैं अब डांट, अल्लाह करो कि अम्मी सो गई हो। और कई हस्बैंड है वो कहते हैं हम देर से जाते हैं इसलिए कि थक के बीवी सो जाए फिर जाएंगे। वो भी बाहर बेचारे जमाइयां ले रहे होते हैं कि सोए तो मैं जाऊं, क्योंकि इसने आते ही पूछना किधर गए थे, क्या किया। जन्नत में ऐसा कुछ भी नहीं है। अज़वाज मुतहर, पाकीज़ा बीवियां, बहुत कुछ पढ़ेंगे आगे हम इंशाल्लाह इनके बारे में।